नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा कार्यक्रम भिजन भोइसमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। श्रोता, यो कार्यक्रम प्रत्येक सोमबार बेलुकी 7:15 बजे टप 7 न्युज पछि सुन्न सकिनेछ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा केन्द्रित रहेर विभिन्न पक्षहरू हाम्रा कार्यक्रमका शीर्षक हुनेछन्। तिनै तहका सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय नारा पुरा गराएरै छाड्छौँ भनिरहेका छन्। तर स्थायी सरकारको रूपमा रहेको नेपालको निजामती प्रशासन संयन्त्रले सरकारले ल्याएको राष्ट्रिय नारा पुरा गर्न सक्छ? नेपालको निजामती प्रशासन संयन्त्र के सोचिरहेको छ? यिनै विषयमा कुराकानी गर्न आज हामीसँग रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम भिजन भोइसमा कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल हुनुहुन्छ। पनि सर नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
हस्, धन्यवाद छ।
कर्मचारीहरूको जुन समायोजन भइसकेको छ, अहिले पनि कहीँ कर्मचारीहरूलाई हाजिर नगराउने, कहीँ कर्मचारीहरू नै जान नखोज्ने, कहीँ चाहिँ स्थानीय सरकारले मागेका कर्मचारीहरू आइदिएनन् भनेर उनीहरूले सही नै नगराउने, यो खालको स्थिति छ। अब यो चाहिँ कसरी ठिक ढङ्गले अगाडि बढ्छ?
कर्मचारी समायोजनको प्रक्रिया अब टुङ्गियो भनेर कागजमा चाहिँ लेखिएको छ, अब बाहिर यसलाई सार्वजनिकरण पनि गरिएको छ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय यसको महत्त्वपूर्ण जिम्मेवारीमा बसेको संस्थाले पनि 75 साल चैत्र 14 गते नै यो पत्रकार सम्मेलनको आयोजना गरेर समायोजनको प्रक्रिया टुङ्ग्याइयो भनियो। तर समायोजनको प्रक्रिया चाहिँ अहिलेसम्म टुङ्गिएको स्थिति छैन। जे गर्न सजिलो बनाउन सकिन्थ्यो, प्रक्रिया पद्धतिलाई अलिक पालना गरेर लिएर जान सकिन्थ्यो, एक खालको मापदण्ड पनि बनाउन पनि सकिन्थ्यो, कर्मचारीलाई उत्प्रेरित र मनोबलयुक्त बनाएर पनि पठाउन सकिन्थ्यो, तर त्यो काम चाहिँ अलि हतारमा त्यो विषयवस्तुहरू चाहिँ लिएर जान सकिएन। त्यसले पनि अहिले समस्याको रूपमा रहेको छ। जहाँसम्म यहाँले अब कर्मचारीले जान नचाहेको चाहिँ होइन, किनभने नेपालकै निजामती कर्मचारीहरूको जनशक्ति नै यस्तो जनशक्ति देखियो जसले 46-47 सालको 62-63 को परिवर्तन र 65 साल पछाडि 72 सालमा आएको संविधानले संघीयता सहितको गणतन्त्र जहाँ लोकतन्त्रलाई अलि व्यवस्थित गराउने सन्दर्भमा समेत त्यो रूपान्तरित भएको राज्य प्रणालीको राजनीतिक हिसाबको प्रणालीलाई पनि आत्मसात गरेर सम्मान साथ कर्मचारी चाहिँ यो पक्षमा जान्छु भनेर स्वीकार गरेको स्थिति। यो जान्न पनि भनेन उसले त सरकारले जे नीति बनायो, जे ऐन ल्यायो त्यसमा सहजतासँग स्वीकार गर्यो। तर ऐन ल्याउने बित्तिकै सबै कुरा सहजता पनि हुँदो रहेछ, त्यो नभएको कुरालाई चाहिँ हामी आधिकारिक ट्रेड युनियनलाई त्यसमा अलि बाक्लोसँग सम्पर्क सम्बन्ध र समन्वय गरेर काम गर्न सकेको भए यो अहिलेको गुनासो धेरै न्यूनीकरण हुन्थ्यो। त्यो हुन सकेन, त्यसले सरकारलाई एकातिर यो आक्रोश पोख्ने वातावरण पनि देखा परेको छ, अर्को यो जनशक्तिले चित्त बुझाएन यसमा, यो काम गराइमा। ऐन त आउँछ, ऐनलाई त हामीले उपयुक्त ढङ्गले व्याख्या विश्लेषण गरेर त्यसलाई पद्धति र प्रक्रियामा एउटा मापदण्ड बनाएर लिएर जान पनि सकिन्छ। त्यो गर्न नसकेको र त्यो चिन्तन नभएको, त्यो सोच र त्यो परिकल्पनै गर्न नसकेको कारणले चाहिँ अहिले यो खालको समस्याहरू आएको छ।
जस्तो पनि सर, यो कर्मचारी समायोजन भनेको त कर्मचारी त मुख्य सचिवदेखि लिएर पिएनसम्मको अथवा कार्यालय सहयोगीसम्मको कर्मचारी हो नि, होइन र? तर अहिले सरकारले चाहिँ जस्तो 3 तहको सरकारको कर्मचारीहरूले कसरी नेतृत्व गर्ने भन्ने एउटा चाहिँ फेयर कन्सेप्ट बनाएर अगाडि बढे जस्तो पाइँदैन। खास गरी चाहिँ मुख्य सचिवले चाहिँ सङ्घीय सरकारको नेतृत्व गर्ने, सचिवहरूले प्रदेश सरकारको नेतृत्व गर्ने र उपसचिवहरूले स्थानीय सरकारको नेतृत्व गर्ने, अनि सहसचिव र अरूले चाहिँ मन्त्रालय विभागहरू हेर्ने गरेको एउटा चाहिँ सिस्टम बनाएर लिएर जान सकेको भए एक खाले गुनासाहरू समाधान हुन्थ्यो। तर यस्तो कुरा चाहिँ अमिल्दो कुरा भइरहेको छ अनि सरकार चाहिँ त्यसरी अगाडि बढिरहेछ, तर तपाईँहरू चाहिँ त्यसलाई चाहिँ ठिक ट्र्याकमा ल्याउन सकिरहनु भएको छैन, सरकारलाई सुझाव दिनु पनि सकिरहनु भएको छैन, किन यस्तो भइरहेछ?
अब यसमा चाहिँ खास गरी के कुराकानी देखिएको हो भन्दा, सङ्घ, प्रदेश र स्थानीय 3 तहको सरकार नेपालको संविधान 2072 त्यसलाई चाहिँ आफ्नो कर्तव्य र जिम्मेवारी अधिकारसहितको विश्लेषण गरेर लिएर आएको छ र त्यही संविधानले अनुसूचित पाँचदेखि नौसम्म एकल र साझा अधिकारका विषयवस्तुहरू पनि त्यस मार्फत अगाडि बढाएको छ। अब यहाँले जहाँसम्म भनेको कुरा चाहिँ सङ्घको सरकारको मुख्य सचिवले नै हो कर्मचारीको चाहिँ नेतृत्वकर्ता, प्रदेशमा चाहिँ प्रमुख सचिव भन्छ, त्यो मुख्यमन्त्रीको कार्यालयमा त्यसको जिम्मेवारी हुन्छ र अरू मन्त्रालयमा चाहिँ अहिले सहसचिवहरूलाई सचिवको जिम्मेवारीमा पठाएको स्थिति हो। अब तलको स्थानीय तहको सरकारमा चाहिँ नगरपालिकाहरूमा उपसचिव सरको प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकामा चाहिँ शाखा अधिकृत सरको प्रमुख प्रशासकीय अधिकृतलाई त्यो तहको सरकारको नेतृत्वदायी भूमिका निजामती प्रशासनको सन्दर्भमा दिएको छ। यो अहिलेको समायोजनको ऐनले त्यो कुरालाई अगाडि सारेको छ। अरू पनि छन् त्यस्तो खालका ऐनहरू जो यो सहसमन्वय गरेर अगाडि बढ्नेको सवालमा चाहिँ, तर अब हामीले चाहिँ यसमा के गर्न खोजिरहेका थियौँ र यो गर्नुपर्छ भन्ने मान्यता राखिरहेका थियौँ भन्दाखेरि चाहिँ अब अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट भन्छ यो प्रशासनिक संरचनाको साङ्गठनिक व्यवस्थापनका सन्दर्भमा। अब त्यसमा चाहिँ कुन कर्मचारी कुन तहको सरकारका लागि आवश्यकता हुन्छ, कस्तो जनशक्ति त्यसका लागि महत्त्वपूर्ण हुन्छ र कस्तो जनशक्तिले कुन तहको सरकारमा गएर काम गर्दा त्यो जनसेवा पनि हुनसक्छ, त्यो जनशक्तिको पनि भावना र मनोबल सधैँभरि उत्प्रेरित भइरहन्छ र अहिले सरकारले राखेका लक्ष्य उद्देश्य हासिल पनि हुन्छन्। अब अहिलेको सरकारले राखेको लक्ष्य भनेको चाहिँ यो समृद्ध नेपाल सुखी नेपालीको अवधारणा हो, यो त राष्ट्रिय अभियानको राष्ट्रिय नाराको रूपमा रहेको छ। यसलाई पुरा गर्ने दायित्व भनेको त सङ्घको पनि हो, प्रदेशको पनि हो र स्थानीय तहको तिनैवटा सरकारको जिम्मेवारी पनि हो। तर यसमा हाम्रो भूमिका चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो जनशक्ति भनेको अहिलेको 89,000 हो निजामतीको, यसैलाई तिनवटा तहको सरकारमा बाँडफाँड गरिएको छ। त्यसमा पनि के भनिएको छ भने 68,000 सङ्ख्या स्थानीय तहको, 753 स्थानीय तहको सरकारमा यो अर्गनाइजेसन म्यानेजमेन्ट गरेर यो चाहिँ जनशक्तिको आवश्यकता महसुस गरिएको छ। अब त्यो नीति निर्माण तहमा बस्ने सङ्घको सरकारमा चाहिँ त्यो आवश्यकतै छैन, त्यो चाहिँ डबलभन्दा बढी छ। मेरो हाम्रो ट्रेड युनियनहरूले र खास गरी हामी आधिकारिक ट्रेड युनियनले विश्लेषण गरेको विषय त्यो 48,000 चाहिँ घटाएर 25,000 सीमित राख्नुपर्छ भन्ने मान्यता हामीले पहिले पनि सुझावको रूपमा दियौँ। स्थानीय तहको चाहिँ फ्रन्ट लाइनमा जनतासँग प्रत्यक्ष गएर एक्सन ओरिएन्टेडै काम गर्नु परेको हुनाले त्यहाँ चाहिँ 68 होइन त्यहाँ चाहिँ 78 बनाए पनि 90 नै पुर्याए पनि केही फरक पर्दैन, किनभने जनतालाई सेवा दिने भनेको चाहिँ स्थानीय तहको सरकारले हो। त्यसैले त्यहाँ सङ्ख्या जनशक्तिको हिसाबले बढी चाहिन सक्छ, त्यहाँ चाहिँ अलिक बढी गरौँ तर नीति निर्माण तहमा अलिक कम गरौँ भनेका थियौँ हामीले। त्यो सरकारले अर्थात् हाम्रो उच्च प्रशासक व्यवस्थापक साथीहरूले यो कुराकानीलाई स्वीकार गर्नु भएन। अब यो बिचको जुन सरकार छ प्रदेश सरकार, यो हाम्रो देशको लागि नयाँ सरकारको रूपमा रहेको छ, किनभने विगतमा सङ्घ पनि थियो, सङ्घले चाहिँ केन्द्रीकृत प्रणाली अन्तर्गत एकात्मक शासन प्रणाली भए तापनि विकेन्द्रीकृत ढङ्गले तल पनि कामहरू त गर्न बजेटसहितको व्यवस्थापन गरेर जनशक्तिलाई परिचालन गरेर गर्थ्यो, स्थानीय तह पनि त्यति बेला थियो। अब अहिलेको चाहिँ प्रदेश सरकार चाहिँ न पुलको काम गर्ने न आफै एक्सनमा उत्रिएर सबै थोक काम गर्ने जस्तो अवस्थामा छ, त्यो चाहिँ अलि अप्ठ्यारोमा छ। अब त्यसमा पनि के भने चाहिँ लगभग 22,000 सङ्ख्या चाहिँ त्यहाँ निर्धारण गरेर लगाएको छ। हाम्रो भनाइ के थियो भन्दाखेरि चाहिँ स्थानीय तहमा बढी सङ्ख्या राखेर जहाँ सम्बन्धित जनतालाई नै सेवा पुर्याउनु पर्ने हुन्छ, 3 करोड नेपाली 753 स्थानमा हामी छरिएर रहेका छौँ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 7 प्रदेशमा 753 स्थानमा। त्यसो भएपछि जनतालाई सेवा त त्यो स्थानीय तहबाट छिटो छरि त दिन सक्यो पो, अनि माथि सङ्घको सरकार बलियो दह्रो विश्वासिलो भरोसायज्ञ हुन्छ। अब तलैबाट काम राम्रो नगरिदिएपछि त अनि माथिको सरकार चाहिँ दलो छ दह्रो छ भनेर भनियो भने त्यो चाहिँ त्यो प्रिन्सिपल्ली पनि मिल्दैन। त्यसैले नीति निर्माण तहमा 25,000 सङ्ख्या उपयुक्त हुन्छ, प्रदेश तहमा 13 मेक्सिमम 15,000 भए पुग्छ, किनभने 2,000 सङ्ख्या चाहिँ एउटा प्रदेशमा भयो भने 7 प्रदेशमा 7×14 हो। त्यसैले हामीले त्यो एकदम क्यालकुलेट गरेर संश्लेषण के अरे विश्लेषण गरेर यो विषय चाहिँ हामीले अगाडि सार्यौँ। अब स्थानीय तहको सरकारमा चाहिँ अलि बढी राख्दा पनि हुन्छ, किनभने त्यहाँ चाहिँ अब सबै कार्यालय अहिले त स्थानीय तहको सरकारमा गएको छ. उहिलेको जिल्लाले हेर्ने सम्पूर्ण काम अहिले एउटा गाउँपालिकाले या एउटा नगरपालिकाले हेर्नुपर्ने स्थिति छ. किनभने त्यहाँ स्वास्थ्यको पनि काम त्यहीँ हुन्छ, खानेपानीको पनि त्यहीँ हुन्छ, त्यसले आफ्नो आन्तरिक त्यो आफ्नो टेरिटोरीभित्रको सडकको काम पनि उसैले गर्छ, सिँचाइको पनि उसैले गर्छ, शिक्षाको उसैले गर्छ. भनेपछि त त्यहाँ त विगतको एउटा जिल्लाको जस्तो काम हुने भयो नि. त्यसो भएको हुनाले त्यो चाहिँ महत्त्वपूर्ण हुन्थ्यो. अब त्यो चाहिँ काम अहिलेको सरकारले गर्न या अब सरकारमा बस्ने मान्छेहरूले कति ढङ्ग पुर्याएर कति विवेक पुर्याएर त्यो कुराकानी गरिराख्नु भएको छ. अब हामीलाई त सोधखोज नगरिदिया हुनाले कमजोर त्यहाँ देखिहाल्यो. तर त्यो सरकारमा रहेका मान्छेहरूलाई स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको उच्च प्रशासकहरूले जस्तो सचिवले, उपसचिव, सहसचिव त त्यो त महत्त्वपूर्ण एक्टरहरू हो नि, त्यहाँको पात्रहरू हो, जसले त्यो ठाउँमा कसरी काम हुन्छ भन्ने कुराको विश्लेषण गर्छ. त्यहाँ उसले चाहिँ संरचना निर्माण गर्दाखेरि चाहिँ अनुभव पुल्लिन्छ, विगतमा के गरिएको रहेछ, ऐतिहासिक पाटाहरू पनि के रहेछन्, अन्य देशमा पनि कसरी सञ्चालन गरिरहेको छ भन्ने कुरा त उहाँहरूले चाहिँ सबै संरक्षण गरेर विश्लेषण गरेर ल्याउनु पर्ने. त्यो कुराको कमजोरी भएको कारणले गर्दाखेरि अहिले यो खालको समस्याहरू देखा पऱ्यो. हाम्रा सुझावहरू नसुनिएका कारणले थप समस्या र चुनौतीहरू थपिरहेका छन्.
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बस्नेछौँ. हामीसँग कुराकानी गर्न निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल हुनुहुन्छ. पुण्य सर, यो निजामती सेवा ऐन चाहिँ किन ढिलो हुँदैछ?
यहाँले भन्नुभएको यो सङ्घीय निजामती सेवा ऐनको विषय होला भन्ने मलाई लाग्छ. यो चाहिँ समायोजनको प्रक्रिया हुनुभन्दा अगाडि नै सङ्घको, प्रदेश र स्थानीय तिनैवटा तहको सरकारको निजामती सेवा ऐन आइदिएको भए यो अहिलेको जुन जटिलता समायोजनको प्रक्रियामा देखा पर्यो नि, त्यो चाहिँ यसले न्यूनीकरण गर्थ्यो. किनभने कुन सरकारको ऐन कस्तो छ भनेर त्यहाँ छनौट गर्ने अवसर चाहिँ त्यो जनशक्तिलाई प्राप्त हुन्थ्यो. त्यो चाहिँ यस्ताले भएन. अब हतार भयो होला, सरकार नयाँ बन्नु होला, अलि चाँडो काम गर्नुपर्ने भयो होला, त्यसमा हामीले धेरै ठुलो आपत्ति पनि मान्यौँ. तर
ऐन बन्नुभन्दा अगाडि एक्सन भयो, त्यही एक्सनका आधारमा ऐन बन्नुभयो.
ऐन बन्नुभन्दा अगाडि चाहिँ समायोजन ऐनले हस्तान्तरणको प्रक्रियामा समायोजनलाई आधार मानेर लिएर गइयो. त्यहाँ त्यो तिनैवटा तहको सरकारको ऐन बनेर त्यो जन अहिले भइरहेको जनशक्तिलाई चोइस गर्न दिएको थियो भने चाहिँ समस्या जुन गुजुल्टिरहेको छ नि, यो चाहिँ अलिक बढी फुक्ने सम्भावना थियो. त्यसैले अब भयो, एउटा खालको प्रक्रियामा त गइसक्यो, अब त्यसैमा अल्झेर त्यसैपट्टि फर्केर त फेरि यो समस्याको समाधान त हुन्न. त्यसैले सङ्घीय निजामती सेवा ऐन चाहिँ दुईवटा प्रतिनिधि सभाको अर्थात् संसदको दुईवटा अधिवेशनमा यो पेस भयो विधेयकको रूपमा, तर दुईटैले पनि पारित गर्न सकेन. यो पारित गर्न नसक्नाका कारणले प्रदेश र स्थानीय तहको यस अन्तर्गत बन्नुपर्ने कानुनहरू पनि अवरुद्ध भएर बसे. त्यसले गर्दाखेरि त मुलुकको समृद्धि हासिल गर्नमा त यी विषयहरू त महत्त्वपूर्ण पक्षहरू भए र यसको भूमिका पनि एक खालको रहने नै हुने भयो. अब अहिलेको कर्मचारीहरूको सन्दर्भमा चाहिँ तल गएको हुन त अहिलेको ऐनले नै सबै थोक गर्ने भनिएको छ, तर भोलि कोर्टमा गयो भने त यो विषय त मिल्दैन फेरि. त्यसैले यसमा हाम्रो सरकारको अहिलेको ध्यान केमा बढी फोकस र मजबुती हुनुपर्छ भन्ने मलाई लाग्छ भने सङ्घीय निजामती सेवा ऐन चाँडोभन्दा चाँडो पारित गरेर ल्याउनु आवश्यकता छ. अब त्यहाँभित्र पनि छन् ट्रेड युनियनलाई राख्ने कि नराख्ने भनेर छलफल गर्नुहुन्छ उहाँहरू. यो यत्रो जमाना कहाँबाट कहाँ पुगिसक्यो. अहिलेभन्दा चाहिँ 100 वर्ष अगाडिदेखि चाहिँ अरू मुलुकले सञ्चालन गरेको व्यवस्था नेपालको निजामती जनशक्तिले मागेको विषय हो. यो पनि लामो सङ्घर्ष, आन्दोलन, भनाई, गराइबाट यो ट्रेड युनियन अधिकारको प्राप्तिको विषयवस्तुहरू. अब अहिले यसैलाई खारेज गर्ने नाममा चाहिँ सबै कुरा यसैतिर चाहिँ डाइभर्ट गरिदिएको छ. एउटा यसले राम्रो गरेको छैन. अर्को पाइराखेको सेवा सुविधामा थप प्रगतिशील पो कुरा हुन्छ त. त्यो प्रगतिशील कुराहरूको साटो त्यसलाई रिग्रेसनपट्टि अर्थात् प्रत्यागमनतर्फ चाहिँ सुविधाहरू तलमाथि गरिदिन थालिदिएपछि कर्मचारीहरूको आक्रोश बढ्ने हो.
तर यो यो जे अहिले खालको गरिँदैछ यसले त अब केही स्पिड पक्रन लागेकोलाई पनि अवरोध खडा गरे जस्तो देखिएन र
एकदमै. त्यही भएर त हामीलाई चिन्ता छ. तर यो उच्च प्रशासक साथीहरूको भनाइ, उहाँहरूका कुराहरूको सुनवाई, उहाँहरूका पट्टिको बढी विश्वास अहिलेको सरकारले गरिराखेको कारणले यहाँ समस्याहरू देखा परिरहेको छ र यो सङ्घीय ऐन चाहिँ पारित हुन सकेको छैन. मैले चाहिँ यसको सन्दर्भमा धेरैचोटि ऐनको ड्राफ्ट बन्छ, अनि आधिकारिक ट्रेड युनियन त 2073 साल जेठ 19 गते त सरकार राज्य सबै पोलिटिकल पार्टीहरू हामी ट्रेड युनियन जनताले समेत रुचाएको विषय थियो नि. अब त्यो संस्था खडा गरिसकेपछि त्यसलाई इग्नोर गर्न थाल्यो, त्यसलाई चाहिँ भ्यालुलेस बनाउने जस्तो ढङ्गको बुझाइ हुन थाल्यो, त्यसको मूल्य मान्यता माथि नै प्रहार गर्न थाल्यो. यसले चाहिँ के समस्या ल्यायो भने एक त निर्वाचित बढी छ त्यो पनि, राज्यले त्यत्रो जनशक्ति परिचालन गरेको, त्यत्रो 7 करोड रुपियाँ जस्तो आर्थिक खर्च गरेको छ, अनि त्यो संस्था निर्माण गरेपछि त्यसको सुझाव लिए हुँदैन थियो ल, अरू ट्रेड युनियनलाई त त्यो आधिकारिक ट्रेड युनियनले समन्वय गरेर सुझावहरू र अरू खालका क्रियाकलापहरू त त्यही आधिकारिक ट्रेड युनियनले अरू ट्रेड युनियनलाई त गरेर ल्याउन सक्छ नि त. तर त्यो आधिकारिक ट्रेड युनियन जो संस्था निर्माण गर्यो राज्यले सरकारले त्यही कुरालाई अहिले इग्नोर गरिदिएको कारणले यो समस्याहरू आएको छ. र यो सङ्घीय ऐन जबसम्म पारित हुँदैन यसले चाहिँ देशको प्रशासन त कति लथालिङ्ग हुन्छ थाहा छैन, तर समग्र डेभलपमेन्टको कार्य चाहिँ अवरुद्ध बनिरहेको छ. यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्छ. मेरो विचारमा सङ्घीय ऐनलाई हामीले राम्रो बनाउनुपर्छ. राम्रो बनाउने नाममा यहाँ उँट जस्तो सम्बन्ध पनि बनाइदिए हुन्थ्यो भन्ने मान्छौँ हामी त. उँट जस्तो त होइन, यहाँ त मरेकै उँट जस्तो बनाउन चाहिँ स्थिति पुर्याइसके. त्यसो भएपछि त अनि अरू ऐन बनेन, अनि प्रदेशले काम गरेन, स्थानीय तहले काम गरेन भनेर माथिको सरकारले तलको सरकारलाई गाली गर्नुको कुनै अर्थ छैन. त्यसैले यो सङ्घीय निजामती सेवा ऐन मैले यहाँलाई भन्न चाहन्छु, सरकार भनेको टाउको हो, माइन्ड हो, उसले माइन्ड मात्रै उसको चाहिँ हुन्छ, किनभने उसले चाहिँ भिजन दिने हो, भिजन दिने हो, मिसन को हो त भन्दा र त्यसको एक्सन गर्ने को हो भन्दाखेरि चाहिँ त्यसको मेसिनरी भनेको हात खुट्टा यो औँला नङ्ग्रा यो पेट मुटु चल्ने कुरा चाहिँ यो निजामती प्रशासन हो. यो संसारमै फेरि मैले नेपालको मात्रै कुराकानी गरिनँ, तपाईँको हात चलेन भने टाउको अर्थ हुन्छ ल, टाउकोले चाहिँ फलान थोक गर्नुपर्छ भन्ने चाहिँ सोच्छ अरे, तर हात चाहिँ त्यो ठाउँमा गएर काम गरिदिएन भने त टाउकोले सोचेर मात्रै त भएन नि. त्यसो भएको हुनाले त्यहाँ हिँडेर त्यो खुट्टा हिँडेर त्यो ठाउँमा नि पुग्नु पऱ्यो, त्यहाँ गएर हातले पनि काम गर्नु पऱ्यो, आँखाले देख्नु पनि पऱ्यो र मुटुले सर्कुलेसन पनि गर्नुपऱ्यो ब्लड. त्यो चाहिँ त्योमा कमजोरी त्यसै देखिया छ, त्यसैले गर्दाखेरि पनि समस्याहरू यस मानेमा भइरहेछ. त्यसैले सङ्घीय निजामती सेवा ऐन चाहिँ सबैभन्दा पहिला पारित गरेर सरकारले अगाडि बढ्न सक्नुपर्छ. यसभित्रै गरौँ न, राम्रालाई पुरस्कृत पनि गरौँ र विकृति विसङ्गति र ती भ्रष्टाचार जन्य क्रियाकलापका मानसिकता भएका माथि मजाले दण्ड बर्साउँ न, निर्मम प्रहारै गरौँ न त्यसमा, त्यो पो राम्रो त.
अघि सरले अलिकति कुरा पनि ल्याउनुभयो, समृद्ध नेपाल सुखी नेपालीको चाहिँ राष्ट्रिय अभिभारा पुरा गर्ने दायित्व पनि छ यो निजामती कर्मचारी अथवा अहिलेको स्थापित पक्षसँग, होइन त्यो स्थापित पक्षमा चाहिँ कर्मचारी लगायत राजनीतिक नेतृत्व सबै पर्छन्. अब यो समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि अहिलेको यो कर्मचारी चाहिँ टिमले नेपालको निजामती प्रशासनले त्यो सरकारले सोचे जस्तै गरी कामलाई अगाडि बढाउन सक्छ त?
मेरो विचारमा सरकार दह्रो बलियो विश्वासयोग्य भरोसायोग्य हुँदा त्यस अन्तर्गतको यो मेसिन हो. मेसिन चाहिँ खिया लाग्यो भने चल्न गाह्रो हुन्छ, त्यसैले यसलाई सधैँभरि तिखारी पनि रहनु पऱ्यो, सधैँभरि धारिलो पनि बनाइराख्नु पऱ्यो र सधैँभरि
ग्रिज हालेर
यसलाई ग्रिज हालेर व्यवस्थापन पनि गरिराख्नु पऱ्यो. यो जिम्मेवारी भनेको चाहिँ अहिलेको सरकारको. अब विगतमा कुन सरकारले गरेका थियो, कुन सरकारका पालामा नियुक्ति भएका कर्मचारीहरू थिए, कस्तो मानसिकता बोकेका थिए भनेर त्यो भित्रको गनगन गरेर त्यो आफैलाई नसुहाउने कुराहरूको थालनी गरेर त्यसको केही अर्थ छैन. मान्छे रूपान्तरण पनि हुनसक्छ नि त, परिवर्तन खोज्छ मान्छेले, परिवर्तन पनि भएको हुनसक्छ, रूपान्तरित हुन पाउने उसको अधिकारको कुराकानी भयो. मैले विगतमा कुनै खालको गलत कमजोरी के कारण गरेँ होला भन्ने कुरा चाहिँ यति बेलाको स्थिर सरकारले बुझ्नुपर्छ, किनभने विगतमा चाहिँ अस्थिर सरकार थियो. अब तपाईँलाई एउटा ठाउँमा जिम्मेवारी दिइराखेका हुन्थ्यो अनि 6 महिनामा 3 महिनामा 9 महिनामा जुन म्यादी खालका सरकारहरू पनि त बने हाम्रो देशमा, अब म्यादी तोकेर पनि तँ यति महिनाको लागि म यति महिनाको लागि भन्ने पनि त समझदारीहरू विगतका सरकारमा बसेका राजनीतिक दलहरूले त देखाएका थिए. त्यसो भएको हुनाले त्यसमा चाहिँ के भरोसा भएन कर्मचारीलाई भने, आज दिएको एउटा जिम्मेवारी भोलिपल्ट आउने अर्को सरकारले त्यो जिम्मेवारीबाट त्यसलाई कि मुक्तै गर्ने, होइन भने मुक्तै गरेन भने पनि उसका नीति फेरि सुरुवात गरेर शून्यताबाट फेरि सुरुवात गर्नुपर्ने। त्यसो भएपछि त कर्मचारीले चाहिँ त्यो दिगोपनाले त त्यहाँ काम गर्ने अवस्थै भएन। भनेपछि अहिलेको सरकारले यस्तो कुराहरूलाई पहिलो मनन गर्नुपर्छ। यो कसले जानेको छ, यो कसले बुझेको छ, यो गर्नको लागि कसको इच्छा छ र कसले गर्न सक्छु भनेर त्यो त्यो विश्वासका साथ सरकारलाई मद्दत गर्न सक्छ भन्ने कुराको पहिचान त यत्रो 20-30 वर्ष 40 वर्ष राजनीति गरेर आएको राजनीतिक दलको अहिलेको सरकारका मन्त्रीजीहरूले त बुझिदिए भए हुन्थ्यो नि। अब उहाँहरूलाई के लाग्दो रहेछ भने अब मन्त्री भइहालेँ, अब अर्कोचोटिको पालो क्या हो कसो हो, यति बेलै अलिअलि अलिअलि चाहिँ आफ्नै पक्षमा आफ्नै सन्तान दर सन्तान कति पुस्तासम्मलाई केही पो जोड्ने हो भन्ने मात्रै पो सोच्नुहुन्छ कि जस्तो देख्छु मैले। त त्यो कुरा चाहिँ गलत छ, उहाँहरूको भिजन नहुन सक्छ। निजामती प्रशासन सञ्चालन गर्ने कुरा र राजनीति गर्ने कुराको धेरै ठुलो चाहिँ क्रियाकलापहरूको सन्दर्भ फरक हुन्छ,
ग्याप छ।
निजामती प्रशासनमा आएको कर्मचारी भनेको उसको मेरिटका भरमा आएको हुन्छ, उसले एउटा योग्यता क्षमता प्रदर्शन गरिरहेको हुन्छ। अर्को भनेको चाहिँ प्रतिस्पर्धाभित्रको पनि प्रतिस्पर्धाको नम्बर वानमा निक्लेको मात्रै त्यो लोकसेवाले लिने जाँचबाट आउने त्यो जनशक्ति हुन्छ। भनेपछि ऊ त्यो जनशक्ति हजारौँमा लाखौँमा परीक्षण भएर त्यो त्यो ठाउँमा पुगेको हुन्छ अनि उसले आफ्नो एउटा सर्वोच्चता कायम गर्न खोज्छ नै। तर पनि उसले के सोचेको हुन्छ भने मेरो सर्वोच्चता त्यहाँ छ तापनि म जान्दछु बाठो छु प्रतिस्पर्धामा आएको छु मेरिट गरेर आएको छु पढाइ लेखेको छु भने तापनि उसका पनि सीमित घेराभित्रका ऐन कानुनले उसलाई बाँधेको हुन्छ। त्यो बाँधिएको कारणले गर्दाखेरि ऊ अरू अरूसँग चाहिँ डराउने स्थिति रहन्छ। त्यसमा पनि सरकार भनेको चाहिँ जनताले मत दिएर मुलुक सञ्चालन गर्ने एउटा ध्येयका साथ एउटा लक्ष्य र उद्देश्यका साथ आएको हुन्छ। भनेपछि त्यो कुरालाई पुरा गर्ने दायित्व चाहिँ कर्मचारीले लिएको हुनाले र त्यो त्यो जिम्मेवारी लिइरहँदाखेरि चाहिँ ऐन कानुनको घेराभित्र बसेर उसले गर्नुपर्ने भएको हुनाले त्यहाँ छाडातन्त्रको कमी हुन्छ, अनुशासनहीनताकोमा न्यूनीकरण हुन्छ र त्यसले चाहिँ अराजकतालाई एक ठाउँमा राखेर अनि समृद्धिको तर्फ चाहिँ उसले पनि सरकारले अगाडि सारेको सपनालाई पुरा गर्ने ढङ्गले अगाडि लान्छ। त्यो गर्न सकेको भए सबभन्दा राम्रो हुन्थ्यो। त्यसरी यो जनशक्तिलाई आफ्नो साथमा लिएर अब विगतमा जे जे भयो भयो अब दायाँ बायाँ गर्न कसैले कसैलाई पनि छोड्छैन, मलाई पनि छोड्छैन, तपाईँ निजामती कर्मचारीलाई पनि छोड्छैन भनेर राजनीतिज्ञले साँच्चै आफ्नो मन्त्रालयको जिम्मेवारी लिने मन्त्रीहरूले सबैसँग यो खालको प्रक्रियामा जाने भने यो समस्या केही पनि छैन, सबैले मिलेर गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भइसकेको छौँ। हामीसँग कुराकानी गर्न निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल हुनुहुन्छ। पुण्य सर, यो कर्मचारीहरूले जुन सहकारी संस्थाहरू खोलिरहेका छन् होइन, खास गरी कर्मचारी युनियनले पनि खोलेको छ, नेपाल निजामती कर्मचारी संगठनले पनि खोलेको छ, अर्को राकसले पनि आफ्नो खोलेको छ, यी सहकारीहरूको भविष्य के हुने? अब
यो सहकारीहरू स्थापित गरेर अगाडि बढाउने कुराले नेपालको संविधानले उल्लेख गरे अनुसार नै राष्ट्रका अर्थनीतिका 3 खम्बा मानिएको छ, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी। यो मार्फत राष्ट्रले अर्थतन्त्रलाई मजबुती बनाउने र त्यसलाई कङ्क्रिटाइज गराएर मुलुकको समृद्धि हासिल गर्ने भन्ने अभियान संविधान त उल्लेख भएको छ। अब संविधानभन्दा माथि त हामी कोही पनि छैन होला, संविधान सबैले मान्नुपर्छ, सार्वभौम जनता छन्। त्यो सार्वभौम भएको जनतालाई आफ्नो पक्षमा पारेर 3 खम्बे नीति अन्तर्गतको सहकारी संस्था चाहिँ एउटा खम्बा हो। अब हामीले अब उहिले अब अहिले पनि छ त्यो व्यवस्था त, जस्तो तपाईँको हामीले चाहिँ उहिलेको अगेनोमा चाहिँ राख्ने ओदानमा 3 खुट्टा हुने, एउटा खुट्टा चाहिँ बाँगिने, एउटा खुट्टो होचो हुने बित्तिकै त त्यहाँ त भाँडो बस्दैन थियो, भाँडो बसिहाल्यो भने पनि ढल्किहाल्थ्यो र त्यसले भात पनि पाक्दैन थियो। अब अहिलेको अर्थनीतिको सहकारी भनेको एउटा महत्त्वपूर्ण पाटो भएको हुनाले यो मार्फत राष्ट्रले समृद्धि खोजेको छ आर्थिक विकासको सन्दर्भमा। अब अहिले निजामती कर्मचारीहरूको आफ्नै परिवेशले यो खोलिएको छ, विगतमा यसको आफ्नै खालको एउटा इतिहास छ, तर सरकारले मानेको त सहकारी रहेछ। नेपालमा त धेरै सहकारी संस्थाहरू छन्, त्यो सहकारी मार्फत जनताले सामान्य गर्जो टार्ने खालका कामहरू चाहिँ त्यो सहकारी मार्फतै गरिराखेको स्थिति पनि छ। त्यसको उपलब्धि हेऱ्यो सरकारले, राज्यले, भनेपछि त्यो चारैतिर फैलिएको संस्थाले मुलुकको आर्थिक समृद्धिका लागि के भूमिका निर्वाह गर्छ भनेर त्यो विश्लेषण गरेकै आधारमा एउटा यो खम्बा हो भनेर आर्थिक विकासको सन्दर्भमा राखिएको विषयवस्तु हो। जहाँसम्म निजामती कर्मचारीहरूले यो संस्था खोलेर के गरे भन्ने सन्दर्भमा हेर्दाखेरि चाहिँ, अब मैले पहिला नेतृत्व गरिराखेको नेपाल निजामती कर्मचारी सङ्गठन थियो। अब हामीले चाहिँ अहिलेसम्म 68 जिल्ला, अब मैले अहिले त्यसको नेतृत्व त छोडेँ, तर त्यसैकोबाट पाएको जिम्मेवारी हो, म आधिकारिक मात्रै अहिले, तर पनि मलाई त त्यहाँभित्रको गतिविधिहरू जान्ने इच्छा अहिले पनि छ, त्यसलाई राम्रो बनाउने इच्छा पनि छ, अझ प्रगतिशील कामहरू गर्दै जाओस् भन्ने पनि इच्छा छ। त्यसैले यो राष्ट्र सेवक सहकारी संस्था भनेर जो नामाकरण सहितको एउटा इतिहास बोकेको कर्मचारी सङ्गठनले इतिहास सहित बनाउने गरी यो सहकारी संस्थालाई लिएर आएको छ। अब अहिले यसको चाहिँ 68 जिल्लामा छ, 2 अरबभन्दा माथिको सम्पत्ति यसले परिचालन गर्छ। 68 जिल्लामा कम्तीमा पनि 2-2 मान्छेहरू राखेका छ, रोजगारदाता पनि पो भएको छ त यो त। भनेपछि यसलाई दिनुपर्ने फेसिलिट सरकारले पनि दिन सक्दा हुन्थ्यो, तर के छ भने राष्ट्र सेवकहरूलाई चाहिँ किन यो अरू अरू काम गर्ने भनेर फेरि त्यसको दिमाग, त्यसको मानसिकता चाहिँ डाइभर्ट गर्न खोजिरहेको छ। तर सहकारी संस्थाहरू निर्माण भइसकेपछि अहिलेसम्म 68 जिल्लामा सञ्चालन भएको एउटै नामबाट हिँडेको यो संस्थाले मलाई लाग्छ कहीँ पनि कुनै पनि सहकारीले, राष्ट्र सेवक सहकारी संस्थाले चाहिँ यस्तो विकृति ल्यायो, यस्तो विसङ्गति गरौँ, सेयर सदस्यहरू या राष्ट्रको लागि या यसले तिर्नुपर्ने करको कुराहरू, दिनुपर्ने जिम्मेवारी र गर्नुपर्ने कामहरूको सन्दर्भमा यस्तो गर्यो उस्तो गर्यो भन्ने चाहिँ मैले अहिलेसम्म नेगेटिभ पाटो सुनेको छैन। हामी झन्डै यसको खोलेको पनि झन्डै 20 वर्ष।
एउटा कुरामा चाहिँ विश्वस्त हुनुहुन्छ कि राज्यको अर्थतन्त्रका 3 खम्बा मात्रै एउटा सहकारी खम्बाकै रूपमा उभिएको छ भने विश्वस्त हुनुहुन्छ?
अब मैले चाहिँ यसलाई कसरी विश्लेषण मैले गर्छु भने नीति चाहिँ लिएको विषय हो यो। अब यस मार्फत कति त्यो खम्बा कति उचाइमा जान सको, कति त्यो मजबुत हुन सको भन्ने कुराको चाहिँ अब अहिले मैले नि सबै डेटा पढेर आएको छैन, तपाईँसँग बाइदी भए भेट भइहालो, त्यसो भएको हुनाले यो अहिले नि ठ्याक्कै भन्न सक्ने स्थितिमा त छैन। तर नीति त भयो नि, किनभने एउटा खम्बाको रूपमा रहेको छ भनिसकेपछि यसको प्रगति, यसले गरिरहेको कामहरू सरकारले ठिक ठानिरहेको हुनाले यसलाई चाहिँ प्रमोट गरिरहेको छ। यदि यसलाई चाहिँ बेठिक छ भन्ने खालको बुझाइ राज्यले त्यो आकलन हेरेर यसले गर्नुपर्ने दायित्वमा चाहिँ कमी ल्याएको छ भन्ने खालको कुराकानी भयो भने यहाँ यहाँ कमी भएछ यसले यति भर्ती गर्न सकेन भनेर यो विषय हट्न सक्थ्यो होला नि त। अहिलेसम्म नअटिराखेको हुनाले यसको क्रियाकलापहरू अरूका तुलनामा अरूका दाँजोमा नपुगे तापनि यसको महत्त्वपूर्ण भूमिका छ भन्ने चाहिँ देखिन्छ।
सैद्धान्तिक हिसाबको कुरा गर्नुभयो होइन, तर व्यवहारिक हिसाबले हेर्ने हो र यसको चाहिँ कार्यगत पक्षको हिसाब हेर्ने हो भने अहिले नेपाल सरकारले एउटा सरकारी पक्षको अर्थतन्त्र परिचालन हुने एउटा खम्बा सरकारले एउटा बाटो बनाउँदा 10 करोड रुपियाँ खर्च गरेर बनाएको बाटोमा 10 लाख मान्छे हिँड्छन् भन्ने उसले आकलन गर्यो। त्यो बाटोमा 20 लाख मान्छे हिँडे, त्यो सरकारको बेनिफिट त दोब्बर भयो नि, दोब्बर बेनिफिट युजै भयो नि, उसले बेनिफिटै कमायो नि, उसले प्रयोगै गर्यो नि, होइन? त्यसै गरी निजी क्षेत्रले 10 करोड रुपियाँ लगानी गरेर एउटा फ्याक्ट्री सञ्चालन गर्यो, त्यो फ्याक्ट्री सञ्चालन गर्दा उसले 5 करोड रुपियाँ कमायो। 5 करोड रुपियाँ कमाइसकेपछि के गरौँ, ऊ जर्मन घुमो, बेलायत घुमो, कता कता घुमो, आएर अलिअलि एउटा चाहिँ सानो उद्योग, कुटीर उद्योगमा हालिदियो पनि उसले, उसले पनि त्यो बेनिफिट त प्रचुर मात्रामा युजै गर्यो नि, होइन? उसलाई आवश्यक थियो 5 करोड लगानी गर्यो, त्यो गर्यो पनि, अनि बेनिफिट पनि कमा, बेनिफिट सबै युज गरिदियो। तर सहकारीले ऊ लगानी गर्न पनि उसले पाबन्दी बेहोर्नुपर्छ कि तँ यहाँभन्दा बढी लगानी गर्न पाउँदैछ भन्छ, अनि लगानी गरेर कमाएको पैसा पनि ऊ प्रचुर मात्रामा बेनिफिट वितरण गर्न पाउँदैन। सरकारले बेनिफिट वितरण गर्यो, त्यहाँ कुनै उसले सामाजिक सुरक्षा कामहरू, सोसल रेस्पोन्सिबिलिटीको काम केही पनि गरेन, अनि निजी क्षेत्रले पनि केही गरेन, अनि जनताबाट उठाएको पैसा, गरिब जनताले उठाएको पैसामा चाहिँ अनि सरकारले चाहिँ यसले चाहिँ समाज विकासको काम गर्नुपर्छ, तैँले सोसल जिम्मेवारी लिनुपर्छ, विपत्तिको काम हेर्नुपर्छ भनेर त्यो चाहिँ जनता मात्रै थोपारेको, यो कसरी एउटा खम्बाको रूपमा उभिन सक्छ?
अब
यो कुरा त तपाईँहरू जस्तो सिङ्गो यत्रो नेटवर्क चलाएको संस्थाका मान्छेहरू त उठाउनु पर्यो नि।
यसमा यहाँले भनेको कुरा असाध्यै यो चाहिँ सान्दर्भिक छ, यो हामीले यसलाई अलिक विश्लेषण गरेर हेर्नुपर्छ भन्ने मान्यता म पनि राख्छु। प्रिन्सिपल्ली चाहिँ यी तिनवटाको भूमिका आफ्नो ढङ्गको छ र फरक छ। सार्वजनिक सेवा जो सरकारद्वारा सञ्चालन गरिन्छ त्यो एउटा नीतिको रूपमा जुन अर्थतन्त्रको खम्बा भनिन्छ त्यो भनेको चाहिँ सरकार भनेको कस्तो हो भन्दाखेरि चाहिँ सरकार चाहिँ जनताका लागि अरूले नगरे पनि गर्नुपर्छ भन्ने मान्यता हुन्छ। निजी क्षेत्र भनेको के हो भने उसलाई चाहिँ स्वतन्त्र रूपले यो फ्री मार्केट पोलिसीहरू भन्ने हुन्छ त्यो चाहिँ ऊ आफू बजारमा गएर प्रतिस्पर्धा गर्न चाहन्छ। व्यक्तिले लगानी गरेर ऊ आफूले इन्भेस्ट गरेर कुनै ठाउँमा कुनै फ्याक्ट्री खोलोस् या कुनै खालको क्रियाकलाप गरोस् तर उसका लागि पनि त्यसलाई के गरिदिएको हुन्छ भने सर्टेन कानुनहरू बनाइदिएर उसलाई पनि फाइदा हुने गरी त्यो निजी भने त फेरि कसो भने आफ्नो बढी महत्त्वाकाङ्क्षा हेर्छ आफ्नो फाइदाको लागि कामहरू बढी गर्ने हुन्छ। उसले चाहिँ सरकारले भनेका ठाउँमा इच्छा लागेन भने ऊ नजान पनि सक्छ तर सरकार त जानैपर्छ अनिवार्य रूपमा हुन्छ। र निजीमा व्यक्तिगत स्वार्थ व्यक्तिगत महत्त्वाकाङ्क्षा बढी हुन्छ हाबी हुन्छ र अवसर उसले बढी खोज्छ त ऐन कानुन बनाउँदाखेरि उसको भूमिका हुँदैन होइन हुन्छ। र सरकारले पनि के गर्छ भन्दाखेरि चाहिँ अब यत्रो चाहिँ यो पुँजीलाई कसरी परिचालन गर्ने भन्ने सन्दर्भमा चाहिँ निजी क्षेत्रको भूमिका खोजिया हुन्छ त त्यो कामहरू गर्ने सन्दर्भमा यसमा पनि प्रिन्सिपल्ली कुराकानी फरक छ। सरकार सामूहिक हितको कुराकानी सार्वजनिक हितको कुराकानी राष्ट्र र जनताको हितको लागि कुराकानी गर्छ। निजी क्षेत्र व्यक्तिगत र महत्त्वाकाङ्क्षा अनि आफ्नो अवसरको लागि बढी सहभागिता हुन्छ। यी सहकारीहरू भनेको चाहिँ सामूहिक मान्छेहरू यसमा फेरि एकजनाको कुराकानी यो निजीको कुराकानी हुन्न फेरि यसमा यसमा चाहिँ समूहको कुराकानी हुन्छ। यो त एकजनाले मात्रै फेरि सहकारी खोल्छु भनेर पनि सम्भावना हुँदैन त्यो निजी क्षेत्रको चाहिँ फेरि एकजनाले म फ्याक्ट्री खोल्छु भने नि हुन्छ। सहकारीमा चाहिँ एकजनाको मात्रै भूमिका हुन्न त्यहाँ चाहिँ धेरै मान्छेहरूको सहभागिता हुन्छ। अब यहाँले भने जस्तो चाहिँ यो सहकारीको सन्दर्भमा चाहिँ कहीँ कहीँ अलिकति विकृति आइसकेपछि अलिक कन्ट्रोल गर्ने कुराहरू अहिलेको ऐन कानुनहरू बनाउँदाखेरिको कुराहरू चाहिँ अगाडि बढेको देख्छु मैले तर पूर्ण रूपमा चाहिँ फेरि सहकारीलाई पनि स्वतन्त्र रूपले काम गर्न दिएको अवस्था हुँदैन। त्यसैले यहाँ चाहिँ कस्तो देखिन्छ भने यो निजी पनि जस्तो पनि देखिन्छ एकातिर हेर्दा किनभने व्यक्ति व्यक्ति जम्मा भएर सामूहिक रूपमा काम गर्ने कुराहरू अर्को कुरो चाहिँ सरकारले तैँले चाहिँ त्यहाँबाट कमाएको पनि करहरूलाई यसरी व्यवस्थित गरेर लानुपर्छ यहाँभन्दा चाहिँ धेर कुराहरू गर्न पाउँदैन है तैँले चाहिँ ठिक ठिकै गर भनेर चाहिँ अलिअलि ब्यारियर गरेर राखिजा जस्तो पनि देखिन्छ। हो
त्यो चाहिँ किन भन्न खोजेँ जस्तो एउटा त्यहाँ चाहिँ जनताले लगानी गरेको छ त्यसले गर्दा सरकारले अनेक खालका नीति नियमहरू त्यहाँ लगाइदिने तर एउटा निजी कम्पनीले गर्दा त्यहाँ कुनै उसलाई सामाजिक सुरक्षाको कुनै पनि दायित्व उसलाई बहन नदिने सरकारले आफूले गरेको कुरामा पनि नगर्ने अनि जनताले लगानी गरेको ठाउँमा चाहिँ किन त्यस्तो लगाउने भन्ने कुरा
होइन यो तपाईँले उठाएको कुराकानीको सन्दर्भ सही हो भनेर मैले अघि पनि अलिकति यसलाई पुष्टि गरेँ भन्ने मलाई लाग्छ। सहकारीको हकमा चाहिँ यो के छ भन्दाखेरि अब विगतमा चाहिँ सहकारीको यस्तो बिगबिगी थिएन भनौँ न दुई चारवटा हुन्जेलसम्म एउटा खालको फेसिलेट गरेर पनि ल्याइराखे जस्तो मलाई लाग्छ होइन। अब अहिले चाहिँ के भने प्रशस्तै अब मैले त सुनिरहेको 30-35 हजारको सङ्ख्या छ भन्ने देशभरिको कुरा पनि सुनेको छु होइन। त्यसो भएपछि अब सहकारीमा काहीँ काहीँ चाहिँ जनता मारा काम पनि कुनै कुनै सञ्चालकका तर्फबाट पनि भएको स्थिति पनि देखियो। त्यसो भएपछि त त्यो व्यक्तिको भन्दा पनि त्यो सामूहिक रूपमा संलग्न गरिएको रकम त व्यक्तिले नै आफूले खाएर हिँड्दिने गर्ने भयो निजीमा जस्तो पनि भएन। उसले डुबाउँदा त निजीमा त एक्लो डुब्थ्यो त सहकारीमा त 10 जना हुँदाखेरि एक्लैले 10 जनाको पनि खाइदिने भयो नि। त्यसैले यसलाई नियमन गर्नुपर्ने नियन्त्रण गर्नुपर्ने एउटा पाटो रह्यो होला जस्तो मैले बुझेको छु।
नियमनको चाहिँ पृष्ठभूमि पनि सरले बोल्दा बोल्दै नियमनको पृष्ठभूमि पनि ब्याङ्कर्सहरूले तयार गरे जस्तो देखिन्छ कि अहिले ठुला सहकारीहरूको जसरी उनीहरूले अलिक फ्लेक्सिबल आफ्नो अनुकूलतामा चाहिँ सहकारीको नियमहरू व्याख्या गर्दै लगिरहेका छन् त्यो त ब्याङ्कर्सहरूको सिस्टमबाट आइरहेको जस्तो देखिन्छ नि।
हो यो अहिले किनभने सहकारी बैङ्क पनि स्थापना भएर यसले देशभरि पनि आफ्नो चाहिँ विस्तार गरेको पनि मैले जानकारी पाएको छु। त्यसो भएको हुनाले यो आखिरी हुँदा त के हुँदो रहेछ भन्दाखेरि त पुँजी परिचालनै गर्ने कुरो हुँदो रहेछ नि अन्तिममा त होइन। त्यसो भएको हुनाले निजी क्षेत्रबाट पनि केही मान्छेहरू मिलेर बैङ्क स्थापना गरे तर त्यो चाहिँ देख्दा के देखियो भने बैङ्क भन्ने देखियो पैसा जम्मा गर्ने ठाउँ भन्ने बुझियो पैसा वितरण गर्छ भन्ने कुराकानी बुझिरह्यो विगतदेखि नै अहिले मात्रै होइन नि उहिलेदेखि नै हामीले सुनेको के अरे बैङ्क भनेको चाहिँ जनताको पैसा राखिदिने जनताका चाहिँ अरु भौतिक सामग्रीहरु पनि जस्तो सुनहरु अरु चाँदीहरु पनि त्यहाँ चाहिँ डिपोजिटको रूपमा राखेर अनि लोन प्रवाह गर्ने भन्ने यो बुझाइ भयो. त्यो लोन उठाउन पनि उसले चाहिँ लिगली नै सक्छ भन्ने पनि कुरा गर्ने भयो. हुन त सहकारीको पनि त्यस्तै हो हुन चाहिँ हैन. तर विगतमा के भन्यो भने मसँग धेरै रकम चाहिँ होइन, मसित 2 रुपैयाँ नि बच्ने भयो या 5 रुपैयाँ नि बच्ने भयो. त्यो 2 रुपियाँ महिनामा जम्मा गऱ्यो भने 60 रुपियाँ हुने भयो 30 दिनमा. 5 रुपियाँ जम्मा गऱ्यो भने 150 हुने भयो. मेरो त ठुलो रकम त जम्मा भएन. अब बैङ्कको चाहिँ अपेक्षा के हुँदो रहेछ भने त्यो 100-150 जम्मै गर्ने मान्छे जाँदैन थियो कि जाँदाखेरि 5,000-6,000 लिएर जान्थ्यो. त्यसैले सहकारीमा चाहिँ 2 रुपियाँ जम्मा गर्दा नि पाइने भयो. योभन्दा अझ अगाडि बढेर हेर्दाखेरि त हुलाक बचत बैङ्क भन्ने थियो, छ अहिले पनि होइन. तर सहकारीको मान्यता चाहिँ त्यस्तो भएन, किनभने यो चाहिँ थोरै रकम भए पनि जम्मा गरिदिने अनि उसलाई आवश्यकता पर्दाखेरि चाहिँ मिनिमम आफैले बसेर चाहिँ यसमा ऐन कानुन बन्थ्यो त्यति बेला त. अहिले पो धेरै सङ्ख्यामा भए, अलि रकम पनि ठुलै जम्मा हुन थाल्यो, अब कता कताबाट ल्याएका पैसा पनि सहकारीमै राख्न थाले मान्छेहरूले होइन. त्यसो भएको हुनाले अब यस्तो विस्तार हुँदाखेरिको यो विकासको एउटा खुड्किलोमा यो अगाडि बढेको हुनाले यो पनि निजी क्षेत्रको अरू बैङ्कहरू सञ्चालन गरे जस्तै भूमिकामा आउन थालेपछि चाहिँ यसको भूमिकामा पनि परिवर्तन र ऐन कानुनलाई सुधार गर्दै ल्याएको हो कि जस्तो बुझाइ छ मेरो.
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बसेछौँ. हामीसँग कुराकानी गर्न निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल हुनुहुन्छ. पुण्य सर, अब यो आधिकारिक ट्रेड युनियनको अब सन्दर्भ सकिएको हो के लाग्छ?
सन्दर्भ त सुरुवाती भएको छ, सकिएको भन्दा पनि यो बलवान भन्दै अगाडि बढ्नुपर्छ. हामीले चाहिँ जे उद्देश्यका साथ यसको गठन प्रक्रियामा हामी जाने कुराकानी गरेका थियौँ त्योमा सोचाइमा त्यति बेला अहिले नै त्यो बिग्रिन्छ भनेर सोच्ने कुरा चाहिँ बेठिक छ. तर जुन सोचाइका साथ हामी यो ठाउँमा आइपुगेर यो कार्य गर्यो राष्ट्रले, त्यसमा चाहिँ तपाईँ हामीलाई नै चित्त बुझ्दैन छ कि भन्ने अहिले मलाई अनुभूत हुन थालेको छ. किनभने अब धेरै संस्थाहरूको बिचमा निर्वाचन भएर एउटा संस्था खडा गर्न खोजेका थियौँ हामीले, त्यो पनि समानुपातिक समावेशीको आधारमा. त्यो गर्दा चाहिँ के हुन्थ्यो भने अब विगतमा 7-8 त निजामती क्षेत्रमा संस्थाहरू थिए. अब त्यो 7-8 सरकारले डिलिङ गर्दा नि कसका कुरा सुन्ने, कोसँग छलफल गर्ने, कोसँग संवाद गर्ने, कोसँग वार्ता गर्ने भन्ने समस्या छ भन्ने हाम्रो पनि भोगाइ भयो, सरकारको पनि भोगाइ भयो, जनताले पनि यो कर्मचारीको चाहिँ ट्रेड युनियनका कारणले छरपष्ट भएर पो बिग्रिया हो कि भन्ने हामी सबैले सोच्यौँ. त्यो सोचाइका आधारमा आधिकारिक ट्रेड युनियन गठन गरेको हो. अब आधिकारिक ट्रेड युनियनमा चाहिँ के फेरि पनि भयो भनेदेखि समानुपातिक समावेशीका आधारमा भोटका अर्थात् मत ल्याएका आधारमा चाहिँ त्यो प्रतिनिधित्व रहने भयो. त्यसो गर्दा हामीलाई के लागेको थियो भने यो सबै मिलेपछि त मुलुकलाई त काँचुनी नै फेरिन्छ कि जस्तो पनि सोचाइ हाम्रो भएकै हो. तर हाम्रो नेपालमा के देखेँ र मैले के अनुभूत गरेँ मैले यो 3.5 वर्षको अवधिमा भने साझा भयो कि बाजो चल्ने भयो, साझा भयो कि बाजो हुन थाल्यो हाम्रोमा. अरू मुलुकमा चाहिँ साझा भयो भने त्यो चाहिँ समुन्नतितर्फ जान्छ, हाम्रोमा चाहिँ साझा भयो कि बाजो हुन थाल्यो. यो अहिले त हामी 3 संस्था जिम्मेवार संस्थाहरू छौँ, मुलुकको एक्टर संस्थाहरू छौँ समावेशी हुनाले. अब यहाँ चाहिँ कस्तो भने बिरालो धेर भएर मुसा नमारेको जस्तो स्थिति भयो, मार्नु पर्थ्यो मुसो. अब बिरालोले उस्तै बिराला भएपछि पो मुसो नमारे हो कि जस्तो पनि देखिन थाल्यो. तर पनि म के भन्छु यहाँहरूलाई भने यो हाम्रो पहिलो अनुभव प्रयोग र अभ्यासको रूपमा रहेको संस्था भयो. अनि सरकारले पनि के गर्न थाल्यो त्यसलाई भने यसका कुराहरू चाहिँ उसले ऐन कानुन त्यो निजामती प्रशासनको जनशक्तिको सेवा सुविधा शर्त कर्तव्य अधिकार सहितका विषयवस्तुहरूमा यसको भूमिका छ भन्ने ख्याल गर्न छोडो, त्यसलाई मूल्यवान बनाउनु पर्थ्यो, मूल्यलाई कमी ल्याइदिन सुरुवात गरौँ. त्यो फेरि हाम्रो सम्माननीय प्रधानमन्त्री केपी ओलीकोमा चाहिँ बडो यो बुझाइ सुझबुझपूर्ण छ. तर अरू ती जो अरू मन्त्रीहरू छन् र खास गरी सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय त्यसको अभिभावकको त हो नि यो सञ्चालन गर्नेको महत्त्वपूर्ण भूमिका, र अर्को श्रम तथा रोजगार र सुरक्षा मन्त्रालय भन्ने छ हाम्रो, त्यो ट्रेड युनियन परिचालन गर्ने मन्त्रालय हो. यी दुईवटाको समन्वय गरेर त्यो प्रधानमन्त्रीको भावनालाई उनीहरूले कदर गरेर चाहिँ यो आधिकारिक ट्रेड युनियनलाई मात्रै एकदम व्यवस्थित गरेर लिएर जान सकेको थियो भने सरकारलाई पनि रचनात्मक सिर्जना सहयोग यस्तो बढाउने हुन्थ्यो र ट्रेड युनियन पनि यो गुनासो गरेर हिँडिराख्नुपर्ने अवस्था थिएन. अब अहिले त के भयो भन्दाखेरि सरकार पेल्न खोज्ने, ट्रेड युनियनहरू चाहिँ पेलिएको महसुस गरेर उसँग चाहिँ पौँठी जेरी जुदाउनुपर्छ भनेर हिँड्न थाल्ने. अब यो भइसकेपछि के हुन्छ, त्यो आधिकारिक ट्रेड युनियनले त आफ्नो संस्था मार्फत आफ्नो राष्ट्रिय स्तरका ट्रेड युनियन मार्फत उसले त्यो आफू बलियो हुने भूमिका खोज्छ. फेरि त्यो भूमिका खोज्न थालिसकेपछि त द्वन्द हुन्छ नि त, त्यो द्वन्द बढाउने काम चाहिँ त्यो सरकारको जिम्मेवारी ठाउँमा बस्ने हाम्रो उच्च प्रशासकले सिकाएका कुराले त्यो सरकारमा रहने केही केही मन्त्रीहरूका कारणले पनि यो बढी समस्याको रूपमा आएको छ. हामी त्यो कुरालाई न्यूनीकरण गर्दै जानुपर्छ, रोक्दै जानुपर्छ, जहाँ चुनौती र समस्या आउँछ त्यहाँ समाधानका पाइलाहरू पनि खोज्दै जानुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेका छौँ. यद्यपि अहिले पनि स्वीकारता गर्न खोजे जस्तो गरेर यसो बाहिर देखाइने गरेका छ, तर गलत उहाँहरूले गर्नुहुन्छ. आधिकारिक ट्रेड युनियनले उम्लो ठड्याउँछ, त्यो उम्लो ठड्याउने संस्थै चाहिँ कोल्याप्स गरेर यसलाई चाहिँ निमिटन पारेपछि चाहिँ आफू जे पनि गर्न सक्छु भन्ने मान्यतामा हेरिराखेको हुनाले यो चिन्तनमा, यो प्रिन्सिपलमा, यो विचारमा, यो कार्यमा चाहिँ परिवर्तन मान्छेहरूले खोज्नुपर्छ, अनि मात्रै यो कुराको समाधान हुन्छ.
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु.
माधवजी र तपाईँको रेडियो भिजन प्रति यो अवसर प्रदान गरिदिनु भएकोमा म आधिकारिक ट्रेड युनियन र मेरो परिवारको तर्फबाट र सम्पूर्ण निजामती कर्मचारीको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भोइसमा कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकालसँग कुराकानी गऱ्यौँ. वास्तवमै नेपालको निजामती प्रशासन सक्षम सुदृढ बनेको खण्डमा सरकारले ल्याएको राष्ट्रिय अभिवारा समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सकिन्छ भन्ने कुरा उहाँले बताउनु भएको छ. हस्त श्रोता, आजलाई भिजन भोइस यति नै. यो कार्यक्रम कस्तो लाग्यो? तपाईँ आफ्ना प्रतिक्रियाहरू रेडियो भिजनको इमेल वा फेसबुक पेज वा फोन नम्बर 0235455013 सुझाव प्रतिक्रिया पठाउन सक्नुहुनेछ. यो कार्यक्रम संसारैभरि www.radiovision.com.np पनि सुन्न सक्नुहुनेछ. श्रोता, फरक विषय वा प्रसङ्गसहित अर्को सोमबार भिजन भोइसमा भेट हुनेछ. आजलाई म कार्यक्रम प्रस्तुता माधव विद्रोही यहीँ बिदा माग्दैछु. हस्त, नमस्कार.